नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल फागुन महिनाको 20 गते शनिबार, तदनुसार 4 मार्च सन् 2023, नेपाल सम्बत 1143। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। आयुर्वेदमा आधारित उद्योगको विकासमा सरकार तर्पर शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढ़ाउने घोषणा गर्नुभएको छ। वहाँले आयुर्वेदमा आधारित उद्योगको विकास गर्न सरकार तत्पर रहेको बताउनुहुँदै 300 वर्ष पुरानो मल्लकालीन वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढ़ाउने प्रस्ताव गर्न लागेको बताउनुभयो। काठमाण्डुमा शुक्रबारदेखि शुरू भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, आयुर्वेद तथा प्राकृतिक चिकित्साका अतिरिक्त औषधि जन्य जड़ीबुटी उपलब्धताका हिसाबले नेपाल महत्वपूर्ण स्थानमा छ। औषधि जन्य जड़ीबुटीलाई औद्योगिकरण गर्ने कार्य सरकारको प्राथमिकतामा छ। वहाँले 7 प्रदेशमा जड़ीबुटी जन्य औषधि उत्पादन र प्रशोधन केन्द्र स्थापना गरिने बताउनुभयो। सरकारले आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने नीति अंगालेको र स्वास्थ्य पर्यटनलाई टेवा पुग्ने गरी सबै प्रदेशमा छिट्टै 100 शैयाको अस्पताल शुरू गरिने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने र अति आवश्यक जड़ीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने वहाँले प्रस्ट्याउनुभयो। सम्मेलनले विश्वलाई नेपालको शुद्ध प्राकृतिक जड़ीबुटी र उन्नत प्रविधिसँग जोड़ने विश्वास लिएको छु वहाँले भन्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपालको हिमाली क्षेत्रमा पाइने यार्सा गुम्बा अमला लगायतका औषधि जन्य जड़ीबुटी थुप्रै रोगको सामना गर्न उपयोगी रहेको बताउनुभयो। वहाँले नेपालमा पाइने लौटसल्ला क्यान्सर रोगको उपचारमा उपयोगी रहेको र नेपाली भूमि प्राकृतिक रूपमा पाइने दुर्लभ लवणयुक्त शिलाजीतको उत्पत्ति स्थल रहेको स्पष्ट पार्नुभयो। परम्परागत उपचार पद्धतिमा दखल राख्ने विश्वका ख्याति प्राप्त आयुर्वेद चिकित्सकको उपस्थिति रहेको सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, आयुर्वेदिक उपचार प्रणालीमा प्रयोग हुने जड़ीबुटीको संरक्षण विकास र औद्योगिकरणका लागि यो सम्मेलन कोसे ढुंगा साबित हुने विश्वास लिएको छु। युवालाई आत्मनिर्भर बन्न आग्रह उपशीर्षकमा गोर्खापत्र अगाडि लेख्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा आत्मनिर्भर र स्वावलम्बी भए आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ। राष्ट्रिय युवा परिषद 8 वर्ष प्रवेशको अवसरमा हिजो शुभकामना सन्देश दिनुहुँदै वहाँले युवालाई उद्यमशील र स्वरोजगार बनाउन जोड़ दिनुभएको हो। राजनैतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवा शक्तिलाई परिचालन गर्न परिषदले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण गरेर अगाडि बढ़न आवश्यक रहेको चर्चा उहाँले गर्नुभएको छ। युवालाई आत्मनिर्भर बन्न आग्रह उपशीर्षक दिँदै आयुर्वेदमा आधारित उद्योगको विकासमा सरकार तत्पर मुख्य शीर्षकमा गोर्खापत्रले समाचार बनाएको छ। राष्ट्रपति निर्वाचन नेङवाङका लागि जनमत र लोसपासँग एमाले नेताले मागे मत शीर्षक दिँदै राजधानीको भित्री पृष्ठमा खबर छ। नेपाल कम्युनिष्ट पार्टी एमालेबाट राष्ट्रपतिको उम्मेद्वार बन्नुभएका सुभाष चन्द्र नेङवाङले जनताको राष्ट्रपति बन्न चाहेको बताउनु भएको छ। 25 फागुनमा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा अघि विभिन्न राजनैतिक दलका शीर्ष नेतासँग भेटघाट गर्दै राष्ट्रपतिका उम्मेद्वार नेङवाङले यस्तो बताउनु भएको हो। हिजो उहाँले जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाका शीर्ष नेतासँग भेटघाट गर्नुभएको छ। बिहिबार नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका शीर्ष नेतासँग छुट्टा छुट्टै भेटघाट गर्दै नेङवाङ सहितका नेताले सहयोग गर्न अपील गर्नुभएको छ। नेङवाङले राजनैतिक अस्थिरताका कारण उकुस मुकुसमा रहेका जनताले राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रपति निर्वाचन नेङवाङका लागि जनमत र लोसपासँग एमाले नेताले मागे मत राजधानीको भित्री पृष्ठको समाचार हो यो। एमाले अनिर्णित राप्रपाको समर्थन फिर्ता शीर्षक दिँदै गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। राप्रपा सांसद सन्तोषी शाहीले समर्थन फिर्ता लिएको पत्र बिहिबार प्रदेश प्रमुख तिलक परियारलाई बुझाउनु भएको छ। पार्टीको केन्द्रीय निर्णय अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको सांसद शाहीले जानकारी दिनुभयो। राप्रपाले केही दिन अघि मात्रै संघीय सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिने निर्णय गरेको थियो। एमाले अनिर्णित राप्रपाको समर्थन फिर्ता गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। कसले निम्त्याउँदैछ अस्थिरता शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा समाचार बनाएको छ। सात दलीय गठबन्धन दुई महिनामै भत्काएपछि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालमाथि एमाले र राप्रपाले मुलुकलाई अस्थिरतातिर धकेलेको आरोप लगाउन थालेका छन्। माओवादीका नेताहरूले भने पुष दशमा भत्किएको गठबन्धन ब्युतिएकाले स्थिरता शुरू भएको दावी गरिरहेका छन्। माओवादीले कांग्रेस सहितको आठ दलीय गठबन्धन बनाएपछि एमाले सचिवालय बैठकबाटै साझा न्यूनतम कार्यक्रम कार्यान्वयन नगरी प्रधानमन्त्री दाहालले सहमति उल्लंघन गरेको र मुलुकको हित स्थिरता र समृद्धिको मर्म विपरीत कार्य गरेको आरोप लगाएको छ। सोमबारको सचिवालय बैठकको निर्णय अनुसार एमाले सरकारबाट बाहिरिनुका साथै समर्थन पनि फिर्ता लिएको थियो। त्यसैता एमाले नेताहरूले सार्वजनिक रूपमै प्रधानमन्त्री दाहालले राजनैतिक अस्थिरता शुरू गरेको टिप्पणी गरिरहेका छन्। प्रधानमन्त्री दाहालले गठबन्धन तोडेर एक किसिमले राजनैतिक अपराध गरेको एमाले उपाध्यक्ष अष्टलक्ष्मी साक्यको भनाई छ। एमाले भन्दा अगाडि फागुन तेह्रमै सरकारबाट बाहिरिएको राप्रपाले सत्ता सहकार्यमा आएको आकस्मिक परिवर्तनले अस्थिरता को शुरूआत भएको टिप्पणी गरेको थियो। वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको छ। सरकारबाट बाहिरिने निर्णयमा राप्रपाले भनेको थियो। राप्रपाले संविधानको संरचनामै अस्थिरताको चरित्र रहेको विश्लेषण पनि गरेको छ। माओवादी नेताहरूले भने गत पुष दशमा ओलीसँग सहकार्य गर्नु बाध्यात्मक अवस्था भएको बताउने गरेका छन्। दुई महिने सहकार्यका क्रममा ओलीले दुई पटक को प्रतिनिधि सभा विघटनलाई ठीक भन्न नछाडेकाले फेरि पनि त्यस्तै हुने जोखिम देखेर समीकरण बदलेको उनीहरूको तर्क रहेको छ। कसले निम्त्याउँदैछ अस्थिरता कान्तिपुरको भित्री पृष्ठमा खबर रहेको छ। संसदीय गतिविधि अघि नबढ़ी अधिवेशन सकिने सम्भावना, यो शीर्षक हो नागरिकको भित्री पृष्ठको। प्रतिनिधि सभाको हिउँदी अधिवेशनमा संसदीय गतिविधि नभइकनै अधिवेशन सकिने सम्भावना बढ़ेको छ। प्रतिनिधि सभाको बैठक चैत्र पाँचसम्म स्थगित भएसँगै अब यो अधिवेशनमा संसदको काम कार्यवाही धेरै दिन नहुने देखिएको छ। आगामी जेठ पन्ध्र गते सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने हुँदा वैशाखको दोस्रो हप्तापछि नै बस्ने गरी वर्खे अधिवेशन बोलाउनुपर्ने अवस्था छ। संसदको हिउँदी अधिवेशन चैत्र महिनासम्म हुने भए पनि अझै नियमावली पारित हुन नसक्छ। संसदको अधिवेशन संसदीय गतिविधि बिनै सकिने सम्भावना देखिएको हो। संसदीय गतिविधि अघि नबढ़ी अधिवेशन सकिने सम्भावना नागरिकको भित्री पृष्ठको खबर हो यो। दिवा खाजा खुवाउन ल्याइएको 54,000 किलो चामल अखाद्य, कान्तिपुरले मुख्य समाचार बनाएको छ। कर्णाली र सुदूरपश्चिमका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले ल्याएको 54,000 किलो चामल गुणस्तरहीन फेला परेको छ। परीक्षण गर्दा चामल कुहिएको भेटिएपछि नेपालगंज भन्सार कार्यालयले रोकिदिएको छ। इटलीबाट समुद्र हुँदै भारतीय मार्गबाट नेपालगंज नाका ल्याइपुर्याइएको चामल खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा गुणस्तरहीन भेटिएको हो। चामल सहितका तीनवटा कन्टेनर भन्सारमै रोकिएका छन्। खाद्य कार्यक्रमले अनलाइन भन्सार सो घोषणा गरेपछि परीक्षण बिनै भन्सार जाँच पास हुँदा विगतमा कुहिएको चामल बस्तीसम्म पनि पुग्ने गरेको थियो। शंका लागेर यसपालि नाकामै चामलको गुणस्तर परीक्षण गरिएको हो। 15 माघमा जमुनाहा रूपैडिहा नाका हुँदै आइपुगेका कन्टेनरको चामल नेपालगंज भन्सार कार्यालयले गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाएको थियो। कार्यालयले परीक्षण तथा जाँच गर्ने क्रममा चामल भिजेको र गन्ध समेत आएकाले अखाद्य रहेको प्रतिवेदन दिएको थियो। चामलबाट गन्ध आएको थियो, निरीक्षण गर्दा भिजेको पाइयो। खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्राविधिक सहायक नेत्रा बोगटीले भन्नुभयो, आयात गर्न उपयुक्त नदेखिएको भनेर भन्सारलाई पत्राचार गरिएको हो। विज्ञापन पत्र नम्बर 2215 नेपालगंज ल्याइएको चामल आयात योग्य नभएको गुणस्तर प्रमाणीकरण कार्यालय प्रमुख सन्तोष दाहालले बताउनुभयो। दिवा खाजा खुवाउन ल्याइएको 54,000 किलो चामल अखाद्य कान्तिपुरले मुख्य समाचार बनाएको छ। महत्वपूर्ण विभागहरूमा प्रशासनिक अस्थिरता नयाँ पत्रिकाको मुख्य समाचार हो यो। महत्वपूर्ण विभाग प्रशासनिक रूपमा अस्थिर बन्दै गएका छन्। कतिपय विभागमा महानिर्देशक महिना दिन नबित्दै सरूवा भएका छन्। कर्मचारी र राजनैतिक नेतृत्वको स्वार्थमा भइरहेको प्रशासनिक अस्थिरताले सेवा प्रवाह र निर्णय प्रक्रियामा समेत असर परिरहेको छ। यातायात व्यवस्था विभागमा पछिल्लो पटक महानिर्देशक बनेर आउनुभएका तुलसीनाथ गौतम 19 दिनमै बाहिरिनु भएको छ। गत 25 माघमा महानिर्देशक बनेर विभागमा हाजिर हुनुभएका उहाँलाई आइतबार सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा गरेको छ। विभागमा यही वर्ष 4 महानिर्देशक फेरिएका छन्। अब आउने महानिर्देशक 5 हुनेछन्। गौतम भन्दा अघि डाक्टर टोकराज पाण्डे 20 भदौदेखि 24 माघसम्म कार्यरत रहनु भएको थियो। त्यसअघि सुरेश रावत 20 असारदेखि 20 भदौसम्म महानिर्देशक रहनुभयो। रावत अघि नमराज घिमिरे 2 चैत्र 2077 गत 19 असारसम्म कार्यरत रहनु भएको थियो। नयाँ महानिर्देशकबारे सरकारले निर्णय गरिसकेको छैन। सवारी चालक अनुमति पत्र, लाइसेन्स वितरण र सवारी व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारी बोकेको विभागको यस्तो प्रशासनिक अस्थिरताले सेवा प्रवाहमै असर पुर्याएको छ। नेपालमा राजनीति कर्मी र कर्मचारी बीचको द्वन्द्वले चाँडो सरूवा हुन्छ। पूर्व सचिव रामकुमार आचार्यको भनाईलाई नयाँ पत्रिकाले यहाँ उल्लेख गरेको छ। राजनीति कर्मी र कर्मचारी बीचको द्वन्द्व सबैतिर छ। नेपाल जस्ता देशमा यस्तो समस्या झन गहिरो हुन्छ। यहाँ राजनीतिज्ञमा कर्मचारी दास हुन् भन्ने सोच छ। कर्मचारी पनि आफूसँग ज्ञान, सूचना, औजार र कार्यान्वयन गर्ने क्षमता छ भन्छ। राजनीतिज्ञको सोच कार्यान्वयन गर्ने दायित्व आफ्नो ठान्छ। जब राजनीतिज्ञले स्वार्थ राख्छ, कर्मचारीले मान्दैन, उसले कानून, विधि र प्रक्रिया पनि अप्नाउनु पर्ने हुन्छ। नमानेपछि उसको सरूवा हुन्छ। नेपालमा राजनीति कर्मी र कर्मचारी बीचको द्वन्द्वले चाँडो सरूवा हुन्छ। पूर्व सचिव राम कुमार आचार्यको भनाईलाई यहाँ उल्लेख गरिएको छ। त्यसै गरी स्थायित्व चाहने हो भने प्रशासनिक नेतृत्व पनि दह्रो हुनुपर्छ। पूर्व सचिव पूर्णचन्द्र भट्टराईको भनाईलाई पनि नयाँ पत्रिकाले उल्लेख गरेको छ। हाकिम नटिक्दा यातायात व्यवस्था विभागको काम लथालिङ्ग, उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। 6 यता करिब 6,50,000 सेवाग्राहीले ट्रायल पास भए पनि स्मार्ट लाइसेन्स पाएका छैनन्। सार्वजनिक यातायातको चरको भाड़ाले यात्रु मारमा छन्। संघीय राजधानीकै सड़कमा 20 पुराना गाड़ी धुवा फ्याँक्दै निर्वाध कुदिरहेका छन्। तर यो सबै नियमन गर्ने निकाय यातायात व्यवस्था विभागका महानिर्देशकलाई भने समस्या समाधान गर्ने भन्दा पनि पदमा कसरी टिक्ने भन्ने चिन्ता हुन्छ। चाँडो चाँडो हाकिम परिवर्तन हुँदा विभागको काम नै लथालिङ भएको छ। हाकिम नटिक्दा यातायात व्यवस्था विभागको काम लथालिङ, महत्वपूर्ण विभागहरूमा प्रशासनिक अस्थिरता मुख्य शीर्षक दिँदै नयाँ पत्रिकाले खबर छापेको छ। विशेषज्ञ चिकित्सक 10,000 शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। वार्षिक 2,000 चिकित्सक डाक्टर उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको संख्या भने बल्ल 10,000 पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म 10,080 जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको संख्या भने 32,218 पुगेको छ। काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर 10,000 नाकेको जानकारी दिनुभयो। नेपालमा हालसम्म 32,218 जना डाक्टर दर्ता भएको जानकारी दिनुहुँदै वहाँले ती मध्ये 10,080 जनाले विशेषज्ञ डाक्टरका रूपमा उपाधि प्राप्त गरेको बताउनुभयो। विशेषज्ञ डाक्टर मध्ये 7,110 जना पुरूष र 2,970 जना महिला रहेका छन्। विशेषज्ञ चिकित्सक 10,000 गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग छोटकरीमा। मस्तिष्क मृत्यु भएका एकजनाबाट तीनजनालाई जीवनदान, गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो प्रत्यारोपण भएको छ। एकजनाको अंगबाट कलेजोसँगै अन्य दुईजनामा मृगौला प्रत्यारोपण समेत सफलतापूर्वक सम्पन्न भएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक व्यक्तिको अंगबाट तीन व्यक्तिमा अंग प्रत्यारोपण गरिएको हो। का कार्यकारी निर्देशक तथा प्रत्यारोपण सर्जन डाक्टर पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो तथा मृगौला प्रत्यारोपण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले प्रत्यारोपणमा नेपालले फड्को मारेको बताउनुभयो। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मृगौला र कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले भन्नुभयो, एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट तीनजनाको शरीरमा प्रत्यारोपण हुनु नेपालका लागि गौरवको विषय हो। रूपन्देही मायादेवी गाउँपालिका 4 47 वर्षीय पुरूष र सिराहाको सिराहा नगरपालिका 1 35 वर्षीय पुरूषमा मृगौला प्रत्यारोपण गरिएको उहाँले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ललितपुर महानगरपालिका 25 68 वर्षीय पुरूषको कलेजो प्रत्यारोपण गरिएको थियो। तीनैजनाको शरीरमा एकसाथ प्रत्यारोपण भएको उहाँले बताउनुभयो। डाक्टर पुकार श्रेष्ठको नेतृत्वमा डाक्टर रोशन घिमिरे, डाक्टर ललित कुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरू सम्मिलित टोलीले प्रत्यारोपण गरेको थियो। मस्तिष्क मृत्यु भएका एकजनाबाट तीनजनालाई जीवनदान, गोर्खापत्रले अग्रपृष्ठ समाचार छापेको छ। दूधको मूल्य लिटरमै 14 रूपियाँसम्म वृद्धि, कान्तिपुरको अग्रपृष्ठमा खबर रहेको छ। सरकारले दूधको मूल्य बढ़ाएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले किसानले पाइरहेको मूल्यमा प्रति लिटर 9.10 रूपियाँ बढ़ाउने निर्णय गरेको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले यस्तो निर्णय लिएको हो। दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढ़ाउने निर्णय गरेको सूचना तथा संचार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो। यसअघि किसानले कच्चा दूधको मूल्य प्रति लिटर 56.40 रूपियाँ पाउँदै आएका थिए, अब प्रति लिटर 65.50 रूपियाँ पाउनेछन्। वहाँले भन्नुभयो, किसानलाई आर्थिक राहत हुने गरी कच्चा दूधको मूल्य बढ़ाइएको हो। दूधको मूल्य लिटरमै 14 रूपियाँसम्म वृद्धि, कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। चिया खेतीको 150 वर्ष उझेलमा पुरातात्विक कारखाना नागरिकको समाचार हो यो। नेपालकै पुरानो कारखाना रहेको इलाम चिया उद्योगको उचित संरक्षण र प्रचार हुन सकेको छैन। देशकै ऐतिहासिक र पुरातात्विक सम्पदा रहेको यो उद्योगको इतिहास समेत नामेट हुँदा संरक्षणमा चिन्ता थपिएको छ। नेपालमै पहिलो पटक इलाममा 1920 सालमा चिया रोपिएको हो। चिया खेती शुरू भएको 15 वर्षपछि 1935 सालमा यही चिया बारीभित्र चिया प्रशोधन उद्योग स्थापना भएको इतिहास छ। तर यो ऐतिहासिक तथ्य अहिलेसम्म ओझेलमै छ भने चिया कारखाना संरक्षणका लागि पटक पटक भएका प्रयास सफल हुन सकेका छैन। सामान्य ज्ञान र विभिन्न पुस्तकमा समेत विराटनगर जुट मिललाई नेपालको पहिलो उद्योगका रूपमा चिनाइएको भेटिन्छ। चिया खेतीको 150 वर्ष ओझेलमा पुरातात्विक कारखाना नागरिकले खबर छापेको छ। चक्रपथ दोस्रो खण्ड विस्तार गर्न बल्ल सुरसार कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। चक्रपथ दोस्रो खण्ड कलंकी वसुन्धरा डिजाइनको काम अघि बढ़ाइएको छ। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ, नेपालका लागि चिनिया राजदूत छन सोङ लगायतको संयुक्त टोलीले गत फागुन 11 सड़क विस्तार गर्ने खण्डको स्थलगत निरीक्षण गरेपछि डिजाइनको काम अघि बढ़ाइएको हो। चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागि यस खण्डमा सड़कले चर्केको क्षेत्र खाली साइट क्लियर गर्ने प्रक्रिया 4 अघिदेखि नै शुरू भए पनि नसकिँदा थप काम अघि बढ़न नसकेको हो। साइट क्लियर भए नभएको सम्बन्धमा मन्त्री सहितको टोलीले स्थलगत निरीक्षण गरेपछि डिजाइन अघि बढ़ाइएको काठमाण्डू चक्रपथ विस्तार योजना कार्यालयका योजना प्रमुख सजना अधिकारीले बताउनुभयो। चक्रपथ दोस्रो खण्ड विस्तार गर्न बल्ल सुरसार कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। काली गण्डकीमा बेली ब्रिज निर्माण शुरू, गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। वर्षौंदेखि सड़क सुविधाबाट वञ्चित रहँदै आएको बेनी बजारसँगै जोड़िएको पर्वतको जलजला गाउँपालिका 2 र 3 नम्बर ओडामा पर्ने बगर फाँटलाई बेनी बजारसँग जोड्न काली गण्डकी नदीमा बेली ब्रिज निर्माण थालिएको छ। पर्वत बेनीदेखि बगर फाँट जोड्ने सड़क काली गण्डकी नदीले सड़क कटान गरेपछि यो बगर फाँट बस्ती विगत 2 सड़क सुविधाबाट वञ्चित हुँदै आएको थियो। पक्की पुल नहुँदा बगर फाँटवासीले शास्ति भोग्दै आएका छन्। बेली ब्रिज निर्माणका लागि बेनी जोमसोम कोरोला सड़क आयोजनाले हिमालयन बिल्डर्स बेनीसँग 5 योजना सम्पन्न गर्ने गरी 1,60,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। काली गण्डकीमा बेली ब्रिज निर्माण शुरू, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। कोरोला नाकामा संरचना निर्माण गर्न सर्वे अन्नपूर्णको समाचार हो यो। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपाल तर्फको उत्तरी कोरला नाकाको 10 गजा क्षेत्रमा संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर सर्वे शुरू गरिएको छ। उत्तरी चीनसँग व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले कोरलामा आवश्यक संरचना निर्माण गर्न डीपीआर सर्वे प्रारम्भ गरेको हो। नेपाल उद्योग वाणिज्य मन्त्रालय, आपूर्ति मन्त्रालय र नेपाल इन्टर मोडल यातायात विकास समिति अन्तर्गत कोरला नाकामा भन्सार, सुखा दरगाह, अध्यागमन सुरक्षा पोस्ट, क्वारेन्टाइन लगायतका संरचना निर्माण गर्न सरकारले डीपीआर निर्माणका लागि 1 करोड़ भन्दा बढ़ी बजेट विनियोजन गरेको जनाइएको छ। कोरोला नाकामा संरचना निर्माण गर्न सर्वे अन्नपूर्णले खबर बनाएको छ। नेपाली चिया चीनमा पुरस्कृत, निर्यातको सम्भावना बढ़्यो। गोर्खापत्रको अर्थपृष्ठमा समाचार छ। उत्तरी छिमेकी मुलुक चीनमा चिया निर्यातको सम्भावना बढ़ेको छ। चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि निर्यातको सम्भावना उच्च देखिएको हो। गत असोज 4-5 2022 सेप्टेम्बर 20-21 चीनको फुचियान प्रान्तको फुआन शहरमा भएको सेकेण्ड वर्ल्ड ब्ल्याक टी क्वालिटी इम्यालुसन कम्पिटिशनमा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो। नेपाली चिया गुणस्तरमा उत्कृष्ट देखिएपछि चीनसँगै अन्तर्राष्ट्रिय बजारमा थप बजार विस्तार गर्ने सम्भावना बढ़ेको सम्बद्ध निकाय र व्यवसायीको भनाई छ। नेपाली चिया चीनमा पुरस्कृत, निर्यातको सम्भावना बढ़्यो। गोर्खापत्रको अर्थपृष्ठको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।